تشتهي لأنفسكم ولكم فيها ما تدعون نزلا من غفور رحيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم مسند احمد ایک حدیث کی کتاب ہے جس کو امام احمد بن حنبل رحمہ اللہ نے لکھا ہے اس میں ہزاروں حدیثیں جمع فرمائی اس کی ایک روایت ہے ایک حدیث ہے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا القلوب اربعۃ دل چار قسم کے ہیں یعنی انسانوں کے دل وہ چار قسم کے ہیں فرمایا پہلی قسم قلب اجرد صاف ستھرا دل پاک صاف دل دوسرا فرمایا قلب اغلف بند دل جو ہر طرف سے بند ہے تیسرا فرمایا قلب معقوف موڑا ہوا اور پھرا ہوا دل اور چوتھا فرمایا برابر رہنے والا کبھی ادھر کبھی ادھر ہوتا رہتا ہے اس کو اللہ کے نبی صلی اللہ علیہ وسلم نے تفصیل سے بیان فرمایا فرمایا کہ پہلا جو صاف ستھرا دل ہے وہ ہر قسم کی برائیوں سے پاک ہوتا ہے اس دل میں حسد نہیں کینہ نہیں کپٹ نہیں دوسروں کی برائی چاہنا نہیں بدگمانی نہیں یہ سب چیزیں اس میں نہیں ہیں تو وہ دل صاف ستھرا ہے قلب اجرد فرمایا اس میں ایک چراغ کی طرح ایک چیز ہے جو روشن ہے وہ اس کا ایمان ہے جیسے چراغ جلتا ہے اس سے روشنی پیدا ہوتی ہے اور روشنی کی وجہ سے اندھیرا دور ہوتا ہے ایسا ہی اس کا دل نور ایمانی کی وجہ سے روشن ہوتا ہے اور دل کی ظلمت اور اندھیری جو گناہ کی شکل میں ہوتی ہے وہ دور ہوتی ہے یہ پہلی قسم ہے دوسری قسم فرمایا قلب اغلف بند دل جیسے کافروں نے کہا قلوبنا غلف ہمارے دل بند ہیں پردوں میں پڑے ہوئے ہیں ہمیں تمہاری بات کچھ بھی اثر نہیں کرتی تو کتنا بھی ان کو سنایا جائے کافروں کو وہ بالکل اثر نہیں لیتے تھے تو فرمایا دوسرا قسم کا دل وہ بند دل ہے یہ کافر کا دل ہے فرمایا تیسرا دل وہ مڑا ہوا دل ہے اللہ نے تو صحیح سالم بنایا लेकिन वो फिरा हुआ है, मुड़ा हुआ है। फरमाया ये मुनाफिक का दिल है। और चौथे किस्म का दिल फरमाया ये एक आम मुसलमान का है। इसमें दो तरह की चीज़ें पैदा होती हैं। अच्छे अमाल करता है, अच्छी ज़िंदगी गुजारता है, तो उसकी वजह से इसके ईमान में, ईमानी कैफियत में इजाफा होता है। जिस तरीके से बारिश के पानी में, साफ़ सुथरे पानी में घास फूस हरियाली उगती है और पानी साफ़ सुथरा है, तो उसकी वजह से ताज़ी ताज़ी घास उग रही है, तो ये पानी उसको बढ़ा रहा है, ये अच्छा पानी है, पाक पानी है, ये इसको बढ़ा रहा है। फिर फरमाया कि हाँ, कभी ऐसा भी होता है कि इंसान के बदन में कोई आबिला हो, कोई फोड़ा हो, कोई फुंसी हो, कोई दुम्बल आ जाए, वो भी बढ़ता है, उभर जाता है, लेकिन फरमाया वो पाक चीज़ की वजह से नहीं, बल्कि नापाक चीज़ की वजह से वो चीज़ बढ़ रही है। वो नापाक चीज़ क्या है कि उसमें खून, पीप, जो नापाक चीज़ें हैं वो पाई जा रही हैं, उनकी वजह से वो फोड़ा, फुंसी और दुम्बल वो बढ़ रहा है। तो वैसे ही गलत आमाल की वजह से, बुरे आमाल की वजह से जी तबीयत में बुराई बढ़ती है। तो अब ये चार किस्म के दिल अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाए हैं। पहला तो बिल्कुल पाक साफ, ये कामिल मोमिनों का दिल है जो हर तरफ से पाक साफ सुथरा है। और दूसरा जो है ये काफिरों का दिल है जो बिल्कुल बंद है, उसमें कोई खैर की बात ही दाखिल नहीं होती। और तीसरा दिल है जो मुड़ा हुआ है, फिरा हुआ है, हक़ को जानता है फिर भी वो हक़ से फिर कर बातिल ही की तरफ रहता है। ज़ाहिर में एक, बातिन में एक, आगे एक, पीछे एक। तो फरमाया ये मुनाफिक का दिल है। और चौथे किस्म का दिल आम मुसलमानों का, कभी उसमें नेकी गालिब आती है, कभी बदी गालिब आ जाती है, कभी अच्छे अमल करता है, कभी गुनाह कर बैठता है। तो अब हम जिन मराहिल से गुज़र रहे हैं और जहाँ हम रह रहे हैं, ये दुनिया है, इसमें इस तरह के हालात आते हैं जी, ऊंच नीच होती है। तो अब हमें क्या करना है, पहले तो पुख्ता इरादा करना है, अज़्म करना है कि हमें जमे रहना है जी, ईमान के लिहाज से, आमाल के लिहाज से, अखलाक के लिहाज से, नियत और जज्बात के लिहाज से, हर एतबार से हमको अच्छा रहना है। इसका इरादा भी करना, उसकी कोशिश भी करना, फिर अल्लाह तबारक व ताला से उसकी दुआ भी करना है। और रब्बना ला तुज़िग़ क़ुलूबना बाद इज़ हदैतना, ए अल्लाह हमारे दिलों को हिदायत मिलने के बाद ज़लालत की तरफ मत फेर दे या अल्लाह। ये दुआ हमेशा अल्लाह से करते रहना चाहिए। इसीलिए राह रास्त पर, सीधे रास्ते पर चलने की दुआ अल्लाह ताला से इंसान को मांगना है। हुक्म है कि हर नमाज की हर रकात में اهدنا الصراط المستقيم، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. یہ دعا کیا کرو، اے اللہ ہمیں سیدھے راستے کی رہبری عطا فرما، ہمیں سیدھے راستے پر چلا. رہبری کس کو کہتے ہیں؟ راستہ بتانا. راستہ بتانے کی دو قسمیں ہیں. ایک شخص، اجنبی شخص ایک بستی کو آیا اور اسے ایک جگہ جانا تھا، پتہ معلوم نہیں ہے، تو اس نے کسی سے پوچھا پنور روڈ کدھر ہے، تو کھڑے کھڑے اس نے بتا دیا کہ اس طرف کو چلے جاؤ. یہ ایک راستہ بتانا ہے، لیکن اس میں جو اشارہ جو اس نے کیا اور بتایا کہ ایسے جاؤ، تو جو اجنبی انسان آیا ہے، ہو سکتا ہے کہ تھوڑی دور وہ اس راستے میں جا کر پھر جو ہے وہاں سے مڑ جائے، دوسری طرف چلا جائے، ایسا ہو سکتا ہے. یہ بھی ایک راستہ بتانا ہے. لیکن اس سے بہتر کیا ہے؟ جب ہم نے ایک شخص سے پوچھا تو اس نے کہا کہ چلو میں ساتھ چلتا ہوں، یہ کہہ کے ہم کو ساتھ لے کر آیا اور اپنی منزل تک، ہمارے ٹھکانے تک ہم کو پہنچایا. یہ کامل رہبری ہوئی. تو ہمیں اللہ تبارک و تعالی سے ہمیشہ کامل اللہ کی رہبری مانگنی چاہیے کہ اے اللہ ہمیں ہمیشہ صراط مستقیم پر، سیدھی راہ پر قائم رکھیے، اور آپ خود ہماری رہبری فرمائیے، رہنمائی فرمائیے، دستگیری فرمائیے، ہماری مدد فرمائیے. اس طریقے سے اللہ تبارک و تعالی سے مانگنا. اسی لیے اللہ تبارک و تعالی نے قرآن کے بارے میں سب سے پہلے یہی کہا، الف لام میم ذالک الکتاب لا ریب فیہ، یہ وہ کتاب ہے جس میں کوئی شک شبہ نہیں، ھدًى للمتقین، فرمایا کہ یہ متقیوں کے لیے ہدایت نامہ ہے، راستہ بتانے والی کتاب ہے. تو اللہ جل جلالہ سے ہمیں یہ دعا ہمیشہ کرتے بھی رہنا چاہیے، اس سلسلے میں فکر بھی ہونی چاہیے. جب کوئی نیک اعمال ہم سے ہوں تو اللہ کا ہم شکر ادا کریں، اللہ آپ کی توفیق سے یہ نیک عمل ہوا ہے. فرمایا اذا سرت کا حسنتک، جب تیری نیکی تجھ کو خوشی خوش کرے، وساعت کا سیعتک، اور تیری برائی تجھ کو غمزدہ کرے، فرمایا فانت مؤمن، تو مؤمن ہے. یہ مؤمن کی نشانی ہے، کوئی نیک عمل اس سے ہو تو اس پر خوش ہونا چاہیے، اللہ یہ آپ کی توفیق سے یہ عمل ہوا ہے. اور اگر کوئی غلطی ہو جائے، گناہ ہو جائے، تو فوراً انسان غمزدہ ہو جائے، الشرمندہ ہو جائے، اللہ کی بارگاہ میں توبہ کرے، یہ ہونا چاہیے. گناہ کر کے احساس بھی نہ ہو، یہ بہت افسوس کی بات ہوتی ہے اور بہت دکھ کی بات ہوتی ہے. آج انسان بے حس بنا ہوا ہے، گناہ بھی کر رہا ہے، اس کا احساس بھی نہیں ہے، اور بعض تو بہت ڈٹائی کے ساتھ کرتے ہیں، اور اگر ان کو کہا جائے، سمجھایا جائے، تو سمجھنے کی بھی کوشش نہیں کرتے، بلکہ الٹا کہتے ہیں ہم کون سا برا کام کر رہے ہیں. یہ ان کے بدبختی کی نشانی ہے، ان کا دل جو ہے پھرا ہوا ہے. تو اس لیے ہمیں اللہ تبارک و تعالیٰ کی طرف متوجہ ہونا ہے، کوشش بھی کرتے رہنا چاہیے، اللہ سے دعا بھی مانگتے رہنا چاہیے، اور آگے بھی بڑھتے رہنا چاہیے. اس میں ایک بات یہ ہے، بعض وقت کوئی ہم سے غلطی ہو جائے تو ہم بہت زیادہ نادم ہو کر، شرمندہ ہو کر، ویسے ہی مایوس ہو کر بیٹھ جاتے ہیں. یہ بھی طریقہ نہیں ہے، مایوس ہو کر بیٹھ جائیں گے تو پھر شیطان کو موقع مل جائے گا، وہ پٹی پڑھائے گا، وہ سمجھائے گا क्या करके क्या होता बोलो, फिर गुनाह होता है ना हमसे, हमारे से बार बार ऐसी चीज़ होती है ना, इसलिए क्या करेंगे। शैतान को मौका मिल जाता है मायूसी की वजह से, वो हमको नाउम्मीद करने में लग जाएगा। फरमाया कि वला तैयसु मिन रहमतिल्लाही, अल्लाह की रहमत से मायूस नहीं होते मगर वो लोग जो गलत तरीके पर होते हैं। ये मोमिनों को मायूस नहीं होना चाहिए, उसके लिए अल्लाह जल्ल जलालुहु मन वालुहु ने इस्लाम के अंदर तौबे का दरवाज़ा खुला रखा है। अल्लाह का बड़ा एहसान बड़ा करम है कि हमारे यहाँ तौबे का दरवाज़ा खुला है। अल्लाह ने तौबे के दरवाज़े को खोलकर गुनाहों के और गलतियों के दरवाज़े को बंद किया है। हिंदू मज़हब में, दूसरे मज़हबों में तौबे का दरवाज़ा बंद होकर गुनाहों का दरवाज़ा खुल गया। कैसा? मिसाल के तौर पर उनके यहाँ अगर कोई गुनाह कर दे तो उनका अकीदा है कि ये अगले जन्म में कुत्ता बनकर उठाया जाएगा, सुअर बनाकर उठाया जाएगा। अब इंसान सोचता है कि जब मैंने गुनाह कर दिया और मुझे अगले जन्म में तो ऐसा ही उठाया जाएगा, जब ये बात है तो फिर वो सोचेगा अब मैं कितनी भी गलतियाँ करूँ तो क्या, मुझे तो अगले जन्म में कुत्ता बनना है, सुअर बनना है, ये सोचकर वो और गुनाह करने लगता है। तो उनके यहाँ तौबे का दरवाज़ा बंद है, जिसकी वजह से गुनाहों का दरवाज़ा खुला हुआ है। क़ुर्बान जाए हमारे दीन इस्लाम पर, हमारे पाक परवरदिगार ने हमारे लिए तौबे के दरवाज़े को खोलकर गुनाहों के दरवाज़े को बंद किया है। फरमाया मिसाल इसकी ऐसी है जैसे एक इंसान के बदन पर बदबू आ रही है, उसके कपड़े मैले हैं, उससे कहते हैं कि भाई आप नहा लो जी, कपड़े बदल लो, आपके कपड़े मैले हैं, आपके बदन पर मैल है। वो कहता है कि आज अगर मैं नहाऊं तो क्या कल फिर मेरा बदन मैला नहीं होगा क्या, मेरे कपड़े मैले नहीं होंगे क्या, पसीना नहीं आएगा क्या? तो हम कहेंगे कि भाई कल दोबारा नहा लो। वो कहता है कि कल नहाऊं तो क्या फिर दोबारा वो गंदे नहीं होंगे क्या, मैल नहीं आएगा? तो हम कहेंगे कि सहबारा नहा लो। यही तरीक़ा है फितरत का। तो ये कोई सोच करके एक बार मैं नहाऊं तो क्या होगा, मैल जमता रहेगा, ये सोच कर नहाने को छोड़े तो उसे ऐसे शख्स को क्या कहा जाएगा। तो इसलिए जो है हमें अमल भी करना है, अल्लाह की तरफ मुतवज्जे भी होना है। इसीलिए फरमाया दो चीज़ें भी अल्लाह ने फरमाई, नब्बी इबादी, मेरे बंदों से कह दीजिए ए हमारे हबीब, अन्नी अनल गफूर रहीम, कि मैं बहुत बख्शने वाला हूँ, बड़ा मेहरबान हूँ। ये अल्लाह उम्मीद दिला रहे हैं। इसीलिए फरमाया कुल इबादी अल्लज़ीन असरफू अला अन्फुसिहिम ला तक़नतू मिन रहमतिल्लाह, मेरे उन बंदों से कह दीजिए जिन्होंने अपने ऊपर ज़्यादती की, यानि गुनाह करके अपने ऊपर ज़्यादती की, फरमा दीजिए उनसे कि ला तक़नतू मिन रहमतिल्लाह, अल्लाह की रहमत से मायूस न हो। लेकिन व नब्बी इबादी अन्नी अनल गफूर रहीम के साथ ही व नब्बी हम अन अज़ाबी हुवल अज़ाबुल अलीम, यह भी बता दिया गया, ये हमारे हबीब ये भी बता दीजिए कि मेरा अज़ाब भी बहुत सख्त है, बड़ा दर्द और दुख वाला है। तो इसी तरीके से इंसान की गाड़ी दुनिया में चलती है। तो हमें जो है ज़िंदगी गुजारना है। इस्लाम कुछ हुकूक़ और कुछ हदूद का नाम है। अल्लाह का हक़ है, रसूलुल्लाह का हक़ है, वालिदैन का हक़ है, शौहर का हक़ है, बीवी का हक़ है, बच्चों का हक़ है, रिश्तेदारों का हक़ है, भाई बहनों का, इस तरीके से हुकूक़ हैं। पड़ोसियों के हुकूक़ हैं, ये मुसाफिरों के हुकूक़ हैं, ये हुकूक़ की अदायगी। ऐसे ही हुदूद हैं, अल्लाह ताला की तरफ से मुकर्रर करदा हद है, यहाँ तक जा सकते, उससे आगे नहीं जा सकते, यानी इस काम की इजाज़त है, इससे आगे की इजाज़त नहीं जी। ये सब चीज़ें हुदूद में आ जाती हैं, तो हम अल्लाह और उसके रसूल की बातों पर अमल करते हुए, लोगों के हुकूक़ को अदा करते हुए रहेंगे तो इंशाअल्लाह ताला हमारी दुनिया और आखिरत की कामयाबी इसमें है। तो इसलिए जो हमारे मामूलात हमको हमारे बड़ों ने बताए हैं, इंशाअल्लाह उसकी हम पाबंदी करेंगे, आगे बढ़ेंगे। इसमें ख़ास एक चीज़ का ख्याल रखें, जहाँ तक हो सके रात में जल्दी सोने की आदत डालें और सुबह में जल्दी उठने की कोशिश करें। जी, इस रास्ते में चलने वालों के लिए सुबह में जल्दी उठना, अल्लाह की बारगाह में जी दुआ के लिए हाथ उठाना, कुछ आंसू बहाना, ये होना चाहिए। इसलिए जल्दी उठने की आदत डालनी चाहिए। उसके लिए जल्दी जब सोएंगे तो जल्दी रात में उठेंगे, ऐसी आदत बना लें। मुसलमानों का तरीक़ा यही है। हज़रत साहबा रिज़वानुल्लाह अलैहिम अजमईन रातों में जल्दी सो जाते थे, सुबह में जल्दी उठते थे। ईमान वालों का यही तरीक़ा है, लेकिन आज ये गैरों ने ले लिया है। वो रातों में जल्दी सोते हैं, सुबह में जल्दी उठ जाते हैं। हमें हुक्म है कि घर को साफ रखो, घर के बाहर के हिस्से को भी साफ रखो। मुसलमान तो साफ नहीं करते, लेकिन गैर उठकर जो है सुबह सवेरे घर के बाहर के हिस्से को झाड़ते हैं, झाड़ू देते हैं, पानी छिनकते हैं। ये सब चीज़ें उन्होंने अपना ली है, इख्तियार कर ली है। हमारा दीन बड़ा फितरत का दीन है, इसमें सारी चीज़ों को बहुत एतदाल के साथ रखा है। जी, सबके हुकूक़ रखें। आज दुनिया में एक आवाज़ उठाई जा रही है, मुसावात मुसावात, बराबरी बराबरी होनी चाहिए। जी, इस्लाम में अदल का हुक्म है, मुसावात का नहीं। दो में थोड़ा सा फ़र्क है। अदल बराबरी, जिस चीज़ को जिस मुकाम पर रखना है उसका जो हक़ है वो अदा करना देना, ये अदल है। और मुसावात ये है कि बराबर वैसा रहना। मिसाल के तौर पर दो में समझने के लिए, अब अगर कोई कहे कि कोई चीज़ पकाना है, बिरयानी बनानी है, तो सब चीज़ बराबर डालना उसमें। अब क्या होगा, चावल 1 किलो डाले हैं तो गोश्त 1 किलो डालो, टमाटर 1 किलो डालो, आलू 1 किलो डालो, अदरक 1 किलो डालो, हरा मसाला 1 किलो डालो, नमक भी 1 किलो डालो। ऐसी बिरयानी 1 किलो नमक 1 किलो बिरयानी में डालकर पकाए तो माशाल्लाह क्या मज़े की रहेंगी बिरयानी। वो ये बिरयानी नहीं है, ये दीवानी है। ये ज़ुबान पे रखने के भी लायक नहीं होगी ये चीज़। तो इसके बजाय अदल क्या है, जो चीज़ उसके मुनासिब जितनी चीज़ डालनी है वो डाली जाए। 1 किलो बिरयानी के लिए चावल कितना डाला जाए, चावल के लिहाज से गोश्त, उसके लिहाज से मसाला, उसके लिहाज से तेल, उसी के लिहाज से नमक डाला जाए। जाहिर बात है कि नमक कम ही डाला जाता है। 1 किलो चावल के लिए 1 किलो नमक नहीं डाला जाता, तो 1 किलो चावल के मुनासिब और मुताबिक नमक डाला जाता है। ये है अदल। तो इस्लाम में अदल है। सवाल होता है, देखो मर्दों को 2 हिस्सा, औरतों को 1 हिस्सा, ये क्या है? मुसावात नहीं है, बराबरी नहीं है। सोचो, मर्द की कितनी जिम्मेदारियां हैं। एक शौहर है, बीवी का खर्च उस पर आता है, बच्चों का खर्च उस पर आता है। जी, बीवी के लिए सारी ज़रूरियात का मुहैया करना उस पर है, मेहर का देना उस पर ज़रूरी है। माँ बाप अगर जी बूढ़े हों और उनके पास जो है अखराजात की कोई सूरत नहीं है, उनका खर्च देना ज़रूरी है। और अगर कभी कोई बहन वगैरह शादी होके गई और अब वापस आ गई, इस तरह की कोई हालत जो है नामुवाफिक हालत आ गई, तो उसका खर्च बर्दाश्त करना, ये सारी चीज़ें मर्दों के सर ही आती हैं। औरतों के लिए कुछ भी नहीं है, कोई खर्च औरतों के ज़िम्मे नहीं है।
यह एहसान है इस्लाम का कि उसने एक हिस्सा दिया है जबकि उसके ज़िम्मे कोई खर्च नहीं है, और मर्दों पर चारों किस्म से खर्च उसके सर पर हैं। अब उसने दो हिस्सा दिया। अब इसको मुसावात कहकर जो है इस क़ानून को गलत करार देना ये गलत है, बल्कि अदल है, बराबरी है। तो हमारा मज़हब इतना पाकीज़ा है, तो इसलिए मर्दों के लिए कुछ अहकाम हैं, औरतों के लिए हैं, तो उसके मुताबिक हम जो है, जैसे औरतों के लिए मुख्तसर निसाब बताया गया, अलमरतु इज़ा सल्लत खमसहा व सामत शहरहा व अताअत बालहा, फरमाया व हफीजत फरजहा, जो औरत के जी नमाज की पांचगाना नमाज की पाबंदी करे, रमज़ान के रोज़े रखे, अपने शौहर की इताअत करे, अपनी इज्जत और इस्मत की हिफाजत करे, छोटी छोटी चीज़ें मामूली बताई जा रही हैं, जो इन चीज़ों की हिफाजत कर ले, निगरानी कर ले, फरमाया वो जन्नत के जिस दरवाजे में चाहे दाखिल हो जाए। कोई लंबा चौड़ा निसाब औरतों के लिए नहीं बताया गया, तो चंद जिम्मेदारियां औरतों की हैं। इंशाअल्लाह ताला घर के काम काज कर लिए और फिर बाकी वक्त में जो है हम अपनी आखिरत की तैयारी में लग जाएं। सुबह से तो हम बच्चों को तैयार करने में, बच्चों की तैयारी में लगते हैं, वो भी तो करना है, हमारे ज़िम्मे ही है। इसी तरीके से घर बार के काम हैं, ये भी हमारे ज़िम्मे हैं। उसके अलावा अगर हमने अपने वक्त की हिफाजत कर ली तो हम आखिरत में बहुत की तैयारी में बहुत आगे बढ़ सकते हैं। इसके लिए बुनियादी चीज़ एक ये है कि औरतें अपनी ज़ुबान की हिफाजत करें, बेमौका, बेमहल, बेज़रूरत बातें ना करें। इसकी वजह से बहुत वक्त भी हमारा चला जाता है और हमारे नामे आमाल में हम खुद ब खुद बहुत सारे गुनाहों को लिखने वाले बन जाते हैं। किसी की गीबत कर दी, किसी के बारे में बुरा कह दिया, ऐसा ना हो। तो इसलिए जो है ज़ुबान की हिफाजत बहुत ज़रूरी। आप खुद अंदाज़ा करके देख लें, जब आप ज़ुबान की हिफाजत करेंगे, बेकार बातों में मशहूर नहीं होंगे, तो आपको बहुत वक्त मिल जाएगा। वरना यहाँ बैठे बातें करेंगे, फिर वहाँ हाल में जाकर बातें करेंगे, फिर वहाँ आगे बढ़कर बातें करेंगे, इस तरीके से बातों ही में एक बड़ा हिस्सा जो है ज़िंदगी का निकल जाएगा। तो जो असबाक बताए गए हैं, दिए गए हैं, उनकी पाबंदी करें जी, अपने हालात मालूम कराएं इंशाल्लाह, और फिर अल्लाह ताला तरक्की देंगे, आगे बढ़ेंगे, बढ़ते जाएं। तो पहला सबक जो है वो लतीफ़ कल्ब का है, उस पर जितनी हम मेहनत करेंगे तो कल्ब ख्वाहिशात की जगह है, उससे गैर गलत ख्वाहिशात निकल कर अल्लाह रसूल की मोहब्बत दिल में आएगी, आखिरत की नेमतों की फिक्र, उसको हासिल करने की ख्वाहिश दिल में आएगी, इस तरीके से हमारा दिल अच्छाई की तरफ चलेगा। इस तरीके पर जो अलामतें असबाक की बताई गई हैं जी, वो हमारे अंदर हम खुद महसूस करेंगे कि हमारे अंदर से गुस्सा कम हो रहा है, हमारे अंदर बेकार चीज़ों में लगने से दिल अब कतराता है जी, बेकार बात करने को दिल नहीं चाहता है, एक अच्छी निशानी है हमारी। पहले शिकवा शिकायत होती थी, दूसरों के बारे में बुरा भला कहना होता था, अब इस तरह की कोई चीज़ नहीं है, तो ये एक अच्छी निशानी है। तो इस तरीके से हम इंशाअल्लाह ताला तरक्की करेंगे, अल्लाह जल्ला जलालुहु मनवालुहु से तौफीक मांगते रहेंगे, आगे बढ़ते रहेंगे। तो जो पहला सबक जिनको दिया गया है, मैं कुछ असबाक के सिलसिले में कुछ बातें किताब से पढ़ता हूँ, उसको भी सुन लें। सिलसिले आलिया नक्शबंदिया मुजद्दिदिया का तालीम, तरीक़े तालीम व तशरीह, असबाक दर्ज करने का ये मकसद नहीं कि लोग तालीम शेख के बग़ैर, तालीम शेख के बग़ैर इन असबाक की तरकीब और असरात पढ़कर अपनी समझ के मुताबिक अमल करके अपनी राय से उनकी तकमील तजवीज़ करते जाएं, बल्कि तालीब हक़ के लिए ज़रूरी है कि वो किसी मुजाज सिलसिले शेख के हाथ पर बैत करके
طریقہ اخذ کرے، اور جس طرح اس کا شیخ اس کو سلسلہ عالیہ کے اسباق کی تعلیم دیتا رہا ہے اس کے ارشاد کے مطابق عمل کرتا رہے اور اپنے احوال اپنے شیخ کی خدمت میں پیش کرتا رہے تاکہ شر نفس و شیطان سے محفوظ رہے۔ اسباق کی تشریح درج کرنے کا مقصد یہ ہے کہ شیخ جب کسی مرید کو کسی سبق کی تعلیم دے تو وہ اس کی نیت اور طریقہ وغیرہ اس سے سمجھ سکے، اور صرف اپنے متعلقہ اسباق کے اثرات کو اس میں پڑھ کر اطمینان کر سکے کہ اس کے عمل کے اثرات صحیح انداز پر مرتب ہو رہے ہیں یا نہیں۔ اگر اثرات محسوس نہ ہوں تو عمل میں جس قسم کی کوتاہی ہو رہی ہو اس کا تدارک کرے اور اپنے شیخ سے رجوع کر کے اس کی دعا و توجہات اور تعلیمات سے مستفیض ہو سکے۔ اگر کوئی طالب علم اپنے نفس کے تابع ہو کر اپنی مرضی سے ان اسباق کو کرے گا تو بجائے فائدے کے نقصان کا خطرہ ہے۔ تو پہلا سبق یہ لطیفہ قلب کا ہے۔ انسان کے جسم میں دل کا مقام سینے کے بائیں طرف ہے، تو یہ جو سبق دیا جاتا ہے تو لطیف قلب کا جو سبق دیا جاتا ہے جی، وہ اس طریقے سے کہ جب ہم اس کا ارادہ کر کے ہم جی مراقبہ کریں، دنیاوی کاموں سے جب ہٹ کٹ کر باوضو ہو کر قبلہ رو ہو کر بیٹھیں اور زبان سے کچھ کہے بغیر جی دل کو تمام پریشان خیالات اور خطرات سے خالی کر کے پوری توجہ اور نہایت ادب کے ساتھ اپنے خیال کی توجہ دل کی طرف اور دل کی توجہ اللہ تعالیٰ کی طرف رکھے، تاکہ ایک ذات ہے جو تمام کامل صفتوں والی ہے اور ہر قسم کے نقائص اور عیوب سے پاک ہے جس پر ہم ایمان لائے ہیں، اس تصور کو دل میں بٹھا کر نیز خیال کرے کہ جس جگہ جی مرشد نے اشارہ کیا ہے وہاں پر فیضان الہی کا نور آ رہا ہے اور دل کے زنگ اور ظلمت اور کدورت اس نور کی برکت سے دور ہو رہے ہیں اور دل اس کے شکریہ میں اللہ 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 کہہ رہا ہے۔ اس خیال کے ساتھ نور کو اپنے دل میں کھینچ کر لائے اور اس ذکر کے خیال میں اتنا محو ہو جائے کہ اپنی بھی خبر نہ رہے، اس کو استغراق کہتے ہیں اور یہ ایک اچھی حالت ہے۔ لیکن ادھر ادھر سے خیالات آئیں تو ان کو ہٹانے کی کوشش کرے، یعنی اپنی توجہ ان خیالات سے ہٹا کر ذکر اور حصول فیضان کی طرف لگائے کہ یہ مجاہدہ استغراق سے کہیں افضل ہے۔ ذکر کرتے وقت خواہ دو زانوں بیٹھے یا مربع چوکڑی یعنی آلتی پالتی مار کر بیٹھے، آنکھیں بند کر لے، ناک سے سانس حسب معمول آتا جاتا رہے، کچھ دیر تسبیح کے ساتھ اس طرح ذکر کرے کہ تسبیح کا دانہ ہاتھ سے جلدی 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 چلاتا جائے اور دل پر اللہ 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 کا خیال گزارتا جائے، زبان یا حلق وغیرہ سے نہ کہے بلکہ زبان تالو سے لگی رہے، آنکھیں بند رہیں، دل کی طرف گردن جھکی ہو، اگر برداشت ہو سکے تو سر اور منہ پر رومال وغیرہ ڈال لیں تاکہ خیالات منتشر ہونے سے امن رہے۔ اسی طرح کم از کم 10 تسبیح یعنی 1000 اسم ذات کا ذکر کرے، اور جس قدر زیادہ ہو سکے یا جس قدر شیخ ارشاد فرمائے ذکر کرے، پھر تسبیح رکھ کر اندازاً اتنی ہی دیر تک ذکر اور حصول فیض کے خیال میں بیٹھا رہے، اس کو مراقبہ کہتے ہیں۔ فراغت کے بعد دعا مانگے، روزانہ ایک مخصوص وقت میں اس وظیفے پہ عمل کرتا رہے، نیز چلتے پھرتے لیٹے اٹھتے بیٹھتے، غرض یہ کہ ہر وقت دل میں ذکر کا خیال رکھے تاکہ ہاتھ کام میں اور دل یاد یار میں مشغول رہے۔ اور اللہ تعالیٰ کے ذکر کے ساتھ جاری ہو دل اللہ تعالیٰ کے ذکر کے ساتھ جاری ہو جائے۔ دل کے ذاکر ہونے کی کیفیت اکثر لوگوں کی نبض کی حرکت یا گھڑی کی ٹک ٹک وغیرہ کے مانند ہوتی ہے۔ تو یہ کچھ نشانیاں بتائی گئی ہیں، تو اس طریقے سے ہم اس میں رہیں گے تو انشاءاللہ تعالی جو دل سے غفلت دور ہوگی، دل میں یاد الہی آئے گی۔ اللہ جل جلالہ ومن مالہ ہم سب پر اپنا خاص فضل نازل فرمائے، ہمارے دین کو بہتر بنائے جو ہمارا اصل سرمایہ ہے، اور ہماری دنیا کو بہتر بنائے جہاں ہم کو رہنا ہے، اور ہماری آخرت کو بہتر بنائے جہاں ہم کو لوٹ کر جانا ہے۔ اللہ تعالیٰ قبول فرمائے، ہمارے جمع ہونے کو قبول فرمائے، اللہ ہمارے دل کو اپنی محبت سے معمور فرمائے، اللہ دل کی ظلمتوں کو، قدورتوں کو، داغ دھبوں کو، ان سب کو اللہ پاک دور فرمائے اور اپنی سچی اور سچی محبت عطا فرمائے۔ وآخر دعوانا الحمدللہ رب العالمین۔ اب جس طریقے سے مراقبے کے بارے میں بتایا گیا، اس طریقے سے یکسو ہو کر سب بیٹھ جائیں، تمام کام کاج سے الگ ہو جائیں اور یکسو ہو کر اللہ کی طرف متوجہ ہو جائیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں، دنیا اور دنیا میں جو کچھ ہے اس سے ہٹ کٹ کر اللہ کی طرف متوجہ ہو جائیں، نیت یہ کریں کہ میں متوجہ ہوں قلب کی طرف، قلب متوجہ ہے ذات پاک کی طرف، اللہ کی رحمت آ رہی ہے، میرے دل میں سما رہی ہے، میرے دل سے گناہوں کی ظلمت اور سیاہی دور ہو رہی ہے، اور میرا دل جذبے شکر سے کہہ رہا ہے اللہ اللہ اللہ۔
ला इलाहा इल्लल्लाह सुभान रब्बिल अलल वहाब दुआ फरमा लें। اللهم لك الحمد ولك الشكر لا نحصي ثناء عليك أنت كما أثنيت على نفسك فلك الحمد حتى ترضى يا ربي لك الحمد كما ينبغي لجلال وجهك وعظيم سلطانك يا حنان يا منان يا بديع السماوات والأرض والعزة التي لا ترام يا أول الأولين ويا آخر الآخرين ويا ذا القوة المتين ويا راحم المساكين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وَحَبْ لَنَا مِنْ لَدُنْكَ رَحْمَةً إِنَّكَ أَنْتَ الْوَهَّابُ۔ پیارے اللہ، ہم ظاہر میں آپ کے بندے اور بندیاں ہیں، حقیقت میں نہایت گندے ہیں۔ اللہ ہمارے دل کی گندگی کو دور فرما دیجئے، ہمیں بندگی کا سلیقہ عطا فرما دیجئے، شرمندگی اور شرمندگی والے کاموں سے ہمیں بچا لیجئے۔ اللہ برے دن سے، بری رات سے، بری بات سے، برے کام سے، برے انجام سے محفوظ فرما لیجئے، بری عادتوں سے، بری صحبتوں سے بچا لیجئے۔ اللہ بننے کے بعد بگڑنے سے بچا لیجئے۔ اللہ آپ سے قریب ہونے کے بعد دور ہونے سے بچا لیجئے۔ اللہ صحیح راستے میں آنے کے بعد غلط راستے میں جانے سے بچا لیجئے۔ اللہ ہماری زندگی ایسی ہی گزر رہی ہے، اللہ دو قدم آپ کی طرف بڑھاتے ہیں، اللہ نفس و شیطان ایسی لات مارتے ہیں کہ ہم چار قدم پیچھے اڑ جاتے ہیں۔ اللہ ہمارا حال بہت برا ہو جاتا ہے، اللہ غفلتیں ہم پہ آ جاتی ہیں، اللہ اے اللہ سستی آ جاتی ہے، اللہ اعمال چھوٹنے لگتے ہیں، اللہ گناہ بھی ہم سے سرزد ہوتے ہیں، اللہ کبھی فرض نمازیں بھی ہم سے چھوٹ جاتی ہیں۔ اللہ ہمارے حال پہ رحم فرما دیجیے، اللہ کرم فرما دیجیے۔ اللہ ایسا کیوں ہوتا ہے، اللہ ہم آپ کی نافرمانی کرنا نہیں چاہتے، اللہ اور آپ ہمیں عذاب بھی دینا نہیں چاہتے، اللہ آپ تو 70 ماؤں سے زیادہ مہربان ہیں۔ اللہ ہمیں سنبھال لیجیے، اللہ ہمیں سنبھال لیجیے۔ اللہ بڑے کمزور ہیں، اللہ ہم کو نفس و شیطان کے حوالے نہ فرما دیجیے۔ اللہ کھل کھلا کر ہنسنے کا مزہ تو بہت پا لیا ہے، گڑ گڑا کر رونے کا مزہ عطا فرمائیے، نظریں اٹھا کر چلنے کا مزہ تو بہت پا لیا ہے اور نظریں جھکا کر چلنے کا مزہ عطا فرمائیے، پیر پھیلا کر سونے کا مزہ تو بہت پا لیا ہے، راتوں کو جھاگنے کا مزہ عطا فرما دیجیے۔ اللہ معلوم نہیں وہ کپڑا بازار میں آ چکا ہو جو ہمارے لیے کفن بننا منظور ہو، اللہ اس سے پہلے کے لوگ ہمیں کفنائیں، ہمیں توبہ کا لباس اپنانے کی توفیق عطا فرمائے، اللہ اس سے پہلے کہ لوگ ہماری نماز جنازہ کو پڑھیں ہمیں خوشو کے ساتھ نماز پڑھنے کی توفیق عطا فرمائے، اللہ اس سے پہلے کہ لوگ ہمارے بدن پر عطر کو چھڑکیں ہمیں تقوی کا عطر لگانے کی توفیق عطا فرمائے۔ اللہ رحم فرما دیجیے، اللہ کرم فرما دیجیے، اللہ ہمارے دل کو پاک صاف فرما دیجیے، اللہ جھوٹی اور گندی محبتوں سے پاک فرما دیجیے، بری خصلتوں اور عادتوں سے صاف فرما دیجیے، اللہ اچھی عادتیں عطا فرمائیے، اللہ پریشانیوں کو دور فرما دیجیے۔ اللہ ہر ایک پریشان ہے، اللہ گھر بار میں، کاروبار میں، ہر لائن سے پریشان ہے، اللہ کوئی اہل و عیال کی وجہ سے پریشان ہے، کوئی مال کی وجہ سے پریشان ہے، کوئی بیماریوں کی وجہ سے پریشان ہے، کوئی قرض داریوں کی وجہ سے پریشان ہے، اللہ کوئی اولاد کی وجہ سے پریشان ہے، اللہ سب کی پریشانیوں کو دور فرما دیجیے، اللہ حلال روزی عطا فرما دیجیے، اللہ حرام سے ہماری ہر طرف سے حفاظت فرمائیے، اللہ مشتبہ چیزوں سے بچا لیجیے، اللہ اولاد کی تعلیم تربیت کا بندوبست فرما دیجیے، اللہ اولاد کے بگڑنے سے، بہکنے سے بچا لیجیے، اللہ جوان بچے بچیوں کی عزت و عصمتوں کی حفاظت فرمائیے، اللہ ارے اللہ ماحول بڑا برا ہو چکا ہے، اللہ نظریں گندی ہیں، اللہ زبان گندی ہے، کان گندے ہیں، دل و دماغ گندے ہیں، جذبات و احساس بگڑ چکے ہیں، اللہ برے ماحول سے بچا لیجیے، اللہ اے اللہ سب کی حفاظت فرما دیجیے، اللہ
اللہ سب کی حفاظت فرمائیے اللہ، اللہ سلامتی کے ساتھ عافیت کے ساتھ ہمارے بچوں کو بڑا ہو کر اے اللہ اچھا مومن مسلمان بننے کی توفیق عطا فرمائیے، آپ کا اچھا بندہ بنے، حبیب صلی اللہ علیہ وسلم کا اچھا امتی بنے، والدین کا فرما بردار بنے، اے اللہ معاشرے کا اچھا فرد بنے، اے اللہ اس طریقے سے سب کے اولاد کو بنا دیجیے اللہ، اولاد کے دکھوں سے غموں سے بچا لیجیے اللہ، اے اللہ اے اللہ ہمارے اوپر کسی کا کوئی حق نہ ہو اللہ، ہم سب کے حقوق کو ادا کرنے والے بنے، اس طریقے سے ہم کو بنا دیجیے اللہ، پورے عالم اسلام کی حفاظت فرمائیے اللہ، جان کی مال کی ایمان کی عزت کی آبرو کی حفاظت فرمائیے اللہ، اے اللہ امت کا خون پانی سے زیادہ سستا ہو گیا ہے اللہ، جو جہاں چاہے بہا دیتا ہے اللہ، اللہ امت کی مائیں ترس رہی ہے اللہ، بیوہ ہو چکی ہے اللہ، بے گھر ہو چکی ہے اللہ، اے اللہ اللہ ماؤں کے سامنے اولاد کو ذبح کیا جاتا ہے، بڑی بے دردی کے ساتھ قتل کیا جاتا ہے، کتنے ہزاروں نوجوان ہیں جو جیلوں میں پڑے ہیں، سخت قسم کی تکلیفیں اٹھا رہے ہیں اللہ، اللہ وہ ہمارے ایمانی بھائی ہیں اللہ، اے اللہ ان کا کیا قصور ہے اللہ، انہوں نے آپ کو یہ کہا، آپ کے حبیب کو اپنا رسول مانا، اے اللہ کیا یہ ان کا قصور ہے کیا، اللہ امت کے حال پر رحم فرما دیجئے، کرم فرما دیجئے اللہ، اے اللہ چھٹکارا دلا دیجئے اللہ، بیوی بچے ترس رہے ہیں اللہ، اے اللہ سالوں سال کا عرصہ گزر چکا ہے اللہ، برسہ برس گزر چکے ہیں اللہ، گھر بار اجڑ چکے ہیں اللہ، اللہ سب کے حال پر رحم فرما دیجئے، کرم فرما دیجئے اللہ، اللہ اللہ یتیموں کی اسیروں کی بیواؤں کی مجبوروں کی معذوروں کی مدد فرمائیے، مرحومین کی بخشش فرمائیے اللہ، اللہ ہمارے والدین ہمارے اساتذہ ہمارے مشائخ ہمارے متعلقین اے اللہ جو بھی دنیا سے گئے ہیں اللہ ہم سب کی بخشش فرمائیے، مغفرت فرمائیے، اے اللہ درجات کو بلند فرمائیے، کروٹ کروٹ جنت نصیب فرمائیے، اے اللہ جو بیمار ہیں اللہ جسمانی ہو یا روحانی ہو ان کو صحت عطا فرمائیے، عافیت عطا فرمائیے، اللہ برسوں سے بیمار ہیں اللہ سخت بیماریوں میں مبتلا ہیں اللہ، اس علاج کی سہولتیں بھی نہیں ہیں اللہ، اے اللہ اپنے خزانے سے اپنے فضل سے صحت عطا فرمائیے، عافیت عطا فرمائیے، اللہ 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 سودی قرضوں میں امت پھنسی ہوئی ہے اللہ چھٹکارا دلا دیجئے اللہ، سودی قرضوں سے بچا لیجئے اللہ، رسوائی سے بچا لیجئے اللہ، ذلت سے علت سے قلت سے بچا لیجئے اللہ، اللہ جنہوں نے بھی دعاؤں کے لیے کہا ہے لکھا ہے جن کا حق ہے، اے اللہ ان سب کی جائز مرادوں کو پوری فرمائیے، بہت سے لوگ ہم سے دعاؤں کے لیے کہتے ہیں، اللہ ان کی جائز تمناؤں کو مرادوں کو پوری فرمائیے اللہ، دنیا اور آخرت کی بھلائیاں نصیب فرمائیے اللہ، اے اللہ جو کچھ ہم نے مانگا ہے حضرت رسول اللہ صلی اللہ علیہ وسلم کے صدقے طفیل میں قبول فرمائیے، جو مانگنے سے رہ گیا ہے اے اللہ وہ بھی عطا فرمائیے، وصلی اللہ علی خیر خلقہ محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین والحمد للہ رب العالمین وصلی اللہ علی خیر خلقہ محمد و آلہ و اصحابہ اجمعین سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔ آج جمعہ کا دن ہے، کثرت سے درود شریف کا اہتمام کریں، اٹھتے بیٹھتے چلتے پھرتے دعاؤں کا اہتمام کریں۔ حدیث شریف میں آتا ہے من صلی علیہ واحدۃ صلی اللہ علیہ اشر، جو مجھ پر ایک مرتبہ درود بھیجے اللہ تبارک و تعالیٰ اس پر 10 مرتبہ رحمت نازل کرتے ہیں۔ جی ایک شاعر نے بڑی پیاری بات کہی، عدیم الصلاۃ علی النبی محمدی فقبولها حتما بغیر ترددی اعمالنا بین القبول وردها الا الصلاۃ علی النبی محمدی۔ ترجمہ ہے دائم درود پڑھتو رسول انام پر، مقبول ہوگا حتمی شک کیا کلام پر، اعمال تیرے میرے مقبول ہو نہ ہو، مقبول ہوگا حتمی درود رسول انام پر۔ یعنی کیا مطلب کہ ہمیشہ نبی صلی اللہ علیہ وسلم پر درود بھیجو،
کہ اس کا قبول ہونا یقینی ہے، ہمارے دوسرے اعمال قبول ہونا ہوں اس میں شک ہے، لیکن درود شریف کے قبول ہونے میں کوئی شک نہیں، اس لیے کہ ہم درود میں اللہ سے یہ دعا کرتے ہیں کہ اللہ اپنی رحمت اپنے حبیب صلی اللہ علیہ وسلم پر نازل فرما۔ تو کیا ہم اللہ سے جب رسول صلی اللہ علیہ وسلم پر رحمت کے نازل کرنے کی دعا کریں تو کیا اللہ اس کو قبول نہیں کریں گے؟ ضرور قبول کریں گے۔ تو درود شریف جو ہے کبھی رد نہیں ہوتا، اور اس کی وجہ سے ہمیں خود بھی فائدہ ہوتا ہے کہ ہمارے اوپر 10 رحمتیں اللہ کی نازل ہوتی ہیں۔ اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے۔ وآخر دعوانا الحمدللہ رب العالمین برحمتک یا ارحم الراحمین۔